यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन सहयोग गर्ने सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सरकारद्वारा धन्यवाद ज्ञापन। मित्र राष्ट्र विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता। प्रतिनिधि सभाको आगामी बैठकमा प्रधान न्यायाधीश टोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छलफल हुने। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी। शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै 14 औंदेखि 17 औं शताब्दीका नेपालबाट चोरी भएका पुरातात्विक सम्पदा फिर्ता ल्याइयो र युक्रेनको मुख्य बन्दरगाह रहेको खेर्सन शहर रसियाली सेनाको नियन्त्रणमा।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन सहयोग गर्ने सत्ता गठबन्धनका दलहरू र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको भूमि छिमेकी राष्ट्रको विरूद्धमा प्रयोग हुन नदिने बताउनुभयो। मन्त्री कार्कीले कुनै पनि मित्र राष्ट्रको विरूद्धमा नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रति बद्धता रहेको स्पष्ट पार्नुभयो।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीलाई मिति 2078/11/15 गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आबद्ध राजनैतिक दलहरू, प्रमुख प्रतिपक्षी दल लगायत अन्य राजनैतिक दलहरू, प्रतिनिधि सभाका सम्माननीय सभामुख र माननीय सदस्यहरू सबैलाई नेपाल सरकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी मित्र राष्ट्रहरू भारत एवं चीन लगायत कुनै पनि मित्र राष्ट्रको विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारको प्रतिबद्धता व्यक्त गर्ने।
मन्त्री कार्कीले विभिन्न प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति र प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने निर्णय फागुन 16 गतेको मन्त्री परिषद बैठकले गरेको जानकारी दिनुभयो। त्यसै गरी सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गरेको छ। त्यस्तै सरकारले आगामी वर्ष विक्रम सम्बत 2079 दिइने सार्वजनिक विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले रेडियो धर्मी नियमावली 2078 स्वीकृत गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो। सरकारले ग्याल्पो ल्होसारका अवसरमा मुलुकभर आज सार्वजनिक विदा दिएको छ। यही फागुन 16 गते बसेको मन्त्री परिषदको निर्णय अनुसार विदा दिएको गृह मन्त्रालयले एक सूचना जारी गरी जानकारी दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधता बीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्नुहुँदै त्यसैले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मदत गरिरहेको बताउनु भएको छ। शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ग्याल्पो ल्होसार पर्वले सबैमा नयाँ उत्साह र उमंग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्ल पक्ष प्रतिपदाका दिन नयाँ वर्ष शुरू हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाइन्छ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ़ गर्दै राष्ट्रिय एकतालाई मजबूत बनाउँदै आएको बताउनु भएको छ। महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार 2149 का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ। हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषा सहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले ग्याल्पो ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसार अर्थात नयाँ वर्ष 2149 क्षु फु ताक्लोका अवसरमा सम्पूर्ण शेर्पा दिदी बहिनी दाजुभाइमा सुख शान्ति सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। ग्याल्बो ल्होसार नेपाली बौद्ध मार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि मनाउँदै आएका छन्। प्रधानमन्त्री देउवाले शुभकामना सन्देश मार्फत नेपाल जातीय भाषिक धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्नुहुँदै यहाँ हरेक जात जातिका आफ्ना विशिष्ट रीतिरिवाज चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सभामुख अग्निप्रसाद सापकोटाले हिजोको बैठक शुरू भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 22 गते आइतबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकपछि संसद भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडुले नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्ताव अघि बढ़ने जानकारी दिनुभयो। मन्त्री बडुले नियमावलीको व्यवस्था अनुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि 7 दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिनुभयो। त्यसका लागि 11 जनाको महाभियोग सिफारिश समिति बन्ने कानूनी व्यवस्था छ। त्यसको वस्तुगत आधार समेत तयार गरेर पुनः संसदमा निर्णयार्थ ल्याउनका लागि 3 महिनाको समय पाउने पनि उहाँले जानकारी दिनुभयो। सत्तारूढ़ गठबन्धन दलले फागुन 1 गते प्रधान न्यायाधीश विरूद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन 20 गते राष्ट्रिय सभा गृहमा बिहान 11 बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो। गत पुष 25 गतेदेखि पटक पटक सर्दै आएको केन्द्रीय समिति बैठक बस्न लागेको हो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रमजीवी पत्रकारहरूले खुशी र सामर्थ्यका साथ काम गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो न्यूनतम पारिश्रमिक निर्धारण समितिको वार्षिक प्रतिवेदन तथा न्यूनतम पारिश्रमिक पुनरावलोकन सिफारिश प्रतिवेदन बुझ्नुहुँदै मन्त्री कार्कीले पत्रकारको कामबाट समाजले समेत अधिकतम लाभ लिन सक्ने वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले सरकारवाला सबै पक्षसँग छलफल गरी समितिले सिफारिश गरेका विषयहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको न्यूनतम पारिश्रमिक पुनरावलोकन प्रतिवेदनमा श्रमजीवी पत्रकारको पारिश्रमिक 25% वृद्धि गर्न सरकारलाई सिफारिश गरिएको छ। गृहमन्त्री बालकृष्ण खाँडसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ। गृह मन्त्रालयमा हिजो उहाँहरू बीच भएको भेटमा दुई देश बीचको सम्बन्ध तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सदनबाट अनुमोदन का विषयमा केन्द्रित रही छलफल भएको थियो। त्यस अवसरमा गृहमन्त्री खाँडले एमसीसी कार्यान्वयन गरी अघि बढ़ाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भेटमा राजदूत बेरीले प्रधानमन्त्री नेपाल सरकार र राजनैतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफू पहिलेदेखि भन्दै आएका विषय समेटिएको बताउनुभयो। राजदूत बेरीले नेपालको विकास समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास पनि व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ओइ के हो तेरो चाल, बडो चिन्तित देखिन्छस् त।
ए तपो जीवन देखिने वाक्क लागिसक्यो यार, मन्द पनि नसकिने। तल्ला गरेले विदेश आउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन। लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए कराउने भए, बुढी उफ्रेर हैरान छ। खै कस्तो कर्म लिएर जन्मेछ यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि। भातै खानालाई त के समस्या होला र?
ए चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वाइ याद कुरा गर्दो रहेछ।
मैले जिस्काएको होइन भने पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो। अहिले मैले काम गर्दैछु त।
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार, गरिबको को हुन्छ र? लौ लौ मलाई पनि काम मिलाइदिएन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैका लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि। बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन, मैले निवेदन दिएको थिएँ। यी अहिले म काम गर्दैछु त।
ए हो र, लौ यार मेरो पनि नाम दर्ता गर्न सोर्स फोर्स लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
हैट, के को सोर्स फोर्स नि? वडा कार्यालयमा जाने, फारम भर्ने।
हो र,
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाई पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि मरिसस, बोत्सुवाना, मालदिव्स र ट्युनिसियाका गैरावासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो छुट्टाछुट्टी आयोजना गरिएको विशेष समारोहका बीच नेपालका लागि मरिससका राजदूत शान्तिबाई हनुमाजी, बोत्सुवानाका जिलबर्ट सिमेन मंगोल, मालदिव्सका डाक्टर हुसेन नियाज र ट्युनिसियाका गैरावासीय राजदूत हायत तल्विले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। समारोहमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कोविड 19 विरूद्धको खोपको पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधि र राजनैतिक दलले सहजीकरण गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले काठमाण्डुमा हिजो आयोजना गरेको कोविड 19 विरूद्धको खोप सम्बन्धी जोखिम, संचार तथा सामुदायिक सहभागिता विषय कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले खोपको पहुँच बाहिर रहेका र खोप नलगाएकाहरूलाई जनप्रतिनिधिले खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्री विनोद खतिवड़ाले यही मार्च महिनाभित्रमा 5 देखि 11 वर्ष उमेर समूहका बाल बालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले जनतालाई महामारीको जोखिमबाट मुक्त गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख राजेश सम्भाजी राव पाण्डवले जनता सामु जनस्वास्थ्य सम्बन्धी सुरक्षाका सन्देशहरू संचार गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय सभाका सदस्यहरूले कोविड 19 महामारीका सन्दर्भमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोविड 19 विरूद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोविड 19 पछि देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापन लगायतका विषयमा धारणा राख्नु भएको थियो। नेपालमा हिजो थप 127 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6874 नमूनाको पीसीआर परीक्षण गर्दा 127 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 321 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित 3 जनाको मृत्यु भएको छ। हाल काठमाण्डु र ललितपुर जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन् भने 8 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित रहेका छन्। हिजो 35,788 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती प्रदेशसभा बैठक यही फागुन 29 गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले हिजो सूचना जारी गरी जानकारी गराएको हो। करिब 2.5 महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक फेरि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो। यसअघि फागुन 16 गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको जनाएको थियो। नेपालबाट 14 देखि 17 शताब्दीका चोरी भएका पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइएको छ। चोरी गरी अमेरिका पुर्याइएका 3 थान सम्पदा फिर्ता ल्याई एक समारोहका बीच पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। चोरी भएका ती सम्पदा अमेरिकाको संग्रहालय र ग्यालरीमा राखिएको थियो। फिर्ता ल्याइएका सम्पदामा काठको कलात्मक तोरण, उड़िरहेको गन्धर्वको आकृति, कुदिएको काष्ठकला र मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति रहेको छ। 14 शताब्दीका सम्पदा सन् 1997 हराएका थिए। पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन आङ्ना मौवा वृहत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब 1600 घरधुरीका 8000 भन्दा बढ़ी उपभोक्ता लाभान्वित हुने आयोजनाको काम आगामी चैत मसान्तसम्ममा सम्पन्न गरी पानी वितरण गरिने आयोजनाले जनाएको छ। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
पाँच थरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन आङ्ना मौवा वृहत खाने पानी आयोजनाको काम 95% सकिएको छ। सुक्खा क्षेत्रको रूपमा रहेको तुम्बेवाका 1604 घरधुरीका करिब 8000 मानिसलाई पानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण शुरू गरिएको हो। निर्माणको काम अन्तिम चरणमा पुगेको र चैत मसान्तसम्ममा पानीको उद्घाटन गरिने आयोजनाका प्रमुख चन्द्रनारायण चौधरीले बताउनुभयो।
ट्याङ्कीहरू सबै सम्पन्न भइसकेको अवस्था छ। हाम्रो ट्रिटमेन्ट प्लान्ट पनि लगभग 95% कम्प्लिट भइसकेका छ। चैत मसानसम्म कम्प्लिट गर्ने हाम्रो टार्गेट हो।
कन्काई प्रेरणा जेबी निर्माण कम्पनीले 30 महिनासम्ममा काम सम्पन्न गर्ने गरी 2074 साल असार 25 गते निर्माणको जिम्मा लिए पनि कोविड महामारी र भौगोलिक विकटताको कारण आयोजना सम्पन्नमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। आयोजना सम्पन्न भएपछि पालिकाका 1, 2 र 3 नम्बर वडाका 1600 बढी परिवार लाभान्वित हुने तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताउनुभयो।
कोविडले गर्दाखेरि निर्माण कार्य ढिला भएको अवस्था छ। यो आयोजनामा विशेष गरी गरिब र विपन्न जनता भएको हुनाले 1% नगद जम्मा गर्नुपर्ने रकम गाउँपालिकाले 50 लाख रुपियाँ जम्मा गरेको छ। त्यसै गरी उपभोक्ताको तर्फबाट खन्नुपर्ने श्रमदानमा चाहिँ हामीले 18 लाख बराबरको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाइपलाइन खन्ने पुर्ने कामहरू गराएका छौँ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत 50 करोड संघीय सरकारको आर्थिक लगानीमा आङ्ना मौवा वृहत खाने पानी आयोजनाको निर्माण कार्य भइरहेको छ। आयोजना सम्पन्न भएपछि सुक्खा क्षेत्र तुम्बेवा गाउँपालिकाका बासिन्दाहरूलाई पानीको समस्याबाट राहत मिल्नेछ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियाको सेनाले युक्रेनको मुख्य बन्दरगाह रहेको शहर खेर्सन आफ्नो कब्जामा लिएको त्यहाँका मेयरले बताएका छन्। युक्रेनमाथि आक्रमण शुरू गरेको 8 दिनमा पनि रसियाले आक्रमणलाई जारी राखेको छ। रसियाले आक्रमणपछि पहिलो पटक मुख्य शहर कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ। रसियाले यसअघि नै युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नियन्त्रणमा लिएको दावी गरिसकेको थियो। संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले युक्रेनबाट 8 लाख भन्दा बढ़ी मानिसहरू विस्थापित भएको जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले रूसले युक्रेनमा आक्रमण शुरू गरेदेखि 8,75,000 भन्दा बढ़ी मानिसहरू युक्रेनबाट विस्थापित भएको जनाएको छ। रूसको राजधानी मस्को स्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रूस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रूसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको हो। झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ। यसअघि उनीहरूले रूसको सेन्ट पिटर्सबर्गमा रहेको युक्रेनको कन्सुलेट जेनरलमा समेत काम गर्न रोक लगाएका थिए। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारको सुधारका लागि धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई 11 बुँदे निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वलाई कसैको प्रभाव र दबावमा नपरी काम गर्न निर्देशन दिनुभयो। उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पूँजी बजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिनुभयो। सो अवसरमा अर्थमन्त्री शर्माले पूँजी बजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने समेत बताउनुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्ताहरूलाई सुसूचित गर्ने बताउनुभयो। कार्यक्रममा नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले लगानीकर्ताको गुनासो नहुने गरी काम अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। आगामी चैत तेस्रो साता काठमाडौँको भिरगुटी मण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो 2022 आयोजन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रणालीको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत 18-20 गतेसम्म हिमालयन हाइड्रो एक्सपो 2022 आयोजना हुन लागेको हो। नेपाल स्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाई कमिशन कन्ट्री पार्टनर्स रहने गरी भिरकुटी मण्डप स्थित प्रदर्शनी हलमा एक्सपो आयोजना हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। एक्सपोको माध्यमबाट नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्य गर्न सहजता आउने इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। हिमालयन हाइड्रो एक्सपो 2022ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकहरूले अपेक्षा गरेका छन्। बुधबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 2600 भन्दा तल झरेको छ। बुधबार 63.98 अङ्कले घटेर नेप्से परिसूचक 2546.6 अङ्कमा झरेको हो। नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आउँदा कारोबार रकममा पनि उल्लास देखिएन। बुधबार 55,212 कारोबारबाट 228 कम्पनीका 76,52,000 2204 सेयरहरूको 3,62,11,43,000 रुपियाँमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। फागुन 18 गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले यस्तो सीमा घटाएको हो। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रेजेन्टेटिभहरूले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति प्रति कारोबार प्रतिदिन 25,000 रुपियाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ। यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा 1,00,000 रुपियाँसम्म रहेको थियो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालका कुशल भुर्तेलको आईसीसी टी ट्वेन्टीको ब्याटिङतर्फको वरियतामा सुधार भएको छ। वरियता क्रममा कुशल 8 स्थान माथि उक्लिँदै 31 स्थानमा पुगेका छन्। यसअघि उनी 39 स्थानमा रहेका थिए। यता दिपेन्द्र सिंह ऐरी भने 39 स्थानबाट एक स्थान तल झर्दै 50 स्थानमा पुगेका छन्। टी ट्वेन्टीको बलिङ तर्फको वरियता क्रममा सन्दीप लामिछाने 36 स्थानमा आइपुगेका छन्। सन्दीप यसअघि 43 स्थानमा रहेका थिए। अविनाश बोहरा भने 86 स्थानमा यथावत रहेका छन्। बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको 23 संस्करण चैत अन्तिममा आयोजना हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित बुढा सुब्बा यसपटक चैत 26 वैशाख 3 गतेसम्म आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा दुई भारतीय क्लबलाई सहभागिता गराउने प्रयास भइरहेको छ। शहीद स्मारक ए डिभिजन लिग 3 क्लब, मोफसलका 2 क्लब र आयोजक धरान गरी 8 टोलीको सहभागिता रहनेछ। बुढा सुब्बाको विजेताले उपाधि सहित 10,00,000, दोस्रो हुने टोलीले 5,00,000 रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले 1,50,000 रुपियाँ प्राप्त गर्नेछ। युएमा हुने आईसीसी विश्वकप लीग क्रिकेट 2 लागि नेपाली क्रिकेट टीमले तयारी शुरू गरेको छ। मार्च 16 हुने प्रतियोगिताका लागि नेपाली क्रिकेट टीमले पछिल्लो 3 दिनदेखि प्रशिक्षण शुरू गरेको हो। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक पुबुदु दासनायकले 20 खेलाड़ीलाई प्रशिक्षणमा बोलाएका छन्, जसमा ओमनमा भ्रमणमा रहेको टीमबाट 7 खेलाड़ी परिवर्तन गरिएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टीमले युए जान अगाडि श्रीलंकामा प्रशिक्षण गर्ने भएको छ। नेपालले युए र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लीग 2 8 खेलमा 4 जित र 4 हार बेहोरेको नेपाली टीमले यो सिरिजमा राम्रो गर्न सकेको खण्डमा अङ्क तालिकामा सुधार गर्नेछ। नेपालले सिरिजको पहिलो खेलमा पीएनजीसँग मार्च 16 खेल्नेछ, जुन खेल शारजाहमा हुनेछ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका केही स्थानमा वर्षा हुने र उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:27 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन सहयोग गर्ने सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सरकारद्वारा धन्यवाद ज्ञापन। मित्र राष्ट्र विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता। प्रतिनिधि सभाको आगामी बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छलफल हुने। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी। शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै 14 17 शताब्दीका नेपालबाट चोरी भएका पुरातात्विक सम्पदा फिर्ता ल्याइयो र युक्रेनको मुख्य बन्दरगाह रहेको खेर्सन शहर र सियाली सेनाको नियन्त्रणमा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।